यो रेडियो नेपाल हो। बिहान 10 बजेको समाचारमा स्वागत छ, म उषा लोहनी। तेस्रो राष्ट्रिय महिला अधिकार दिवस आज मनाइदैछ। महिलाको सुरक्षा र अधिकार, संकटकालीन व्यवस्थापन हाम्रो सरोकार भन्ने नाराका साथ मनाउन लागि तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा एक सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले हाल नेपालमा महिलाको हक अधिकार सुनिश्चित गर्न संवैधानिक, कानूनी र संरचनागत व्यवस्थाहरू गरिएको, तिनको कार्यान्वयन हुने क्रममा राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता उल्लेख्य वृद्धि भएको बताउनु भएको छ। सन्देशमा राष्ट्रपति भण्डारीले लैंगिक विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ सरकारले ल्याएको राष्ट्रिय लैंगिक समानता नीतिको प्रभावकारी कार्यान्वयनबाट समग्र लैंगिक उत्तरदायी शासन व्यवस्थाको विकास मार्फत महिला तथा किशोरीमाथि हुने सबै किसिमका हिंसा र विभेदको अन्त्य भई लैंगिक समानतायुक्त न्यायपूर्ण समाज निर्माण हुने अपेक्षा गरेको उल्लेख गर्नुभएको छ। यसै गरी शुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले हाल विश्वभर देखिएको कोरोना महामारीका कारण महिला अधिकार सुनिश्चित गर्न महिलाको सुरक्षामा चुनौती थपे पनि विषम परिस्थितिमा सबै एकजुट भएर आफू सुरक्षित रहँदै महामारीका कारण उत्पन्न असर न्यूनीकरण गर्न सक्रिय हुनुपर्ने बताउनु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरूद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ। राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डाक्टर युवराज खतिवड़ाले डीसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इरविन मार्सिंगालाई हस्तान्तरण गर्नुभएको छ। पत्र हस्तान्तरण गर्दै राजदूत खतिवड़ाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराउनु भएको बताउनुभयो। राजदूत खतिवड़ासँगको भेटमा मार्सिंगाले अमेरिकी सरकारले खोपको प्रक्रियालाई तदारूकताका साथ अगाडि बढ़ाउने बताउनुभयो। भेटमा उहाँले नेपालमा कोरोना भाइरसले पारेका क्षतिका विषयमा गहिरो सहानुभूति राख्दै कोभ्याक्स अन्तर्गतको खोप कोभ्याक्स र द्विपक्षीय सम्झौता अनुरूप नेपालले प्राप्त गर्ने अंश सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताउनुभयो। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष 2078-79 लागि 16,47,57,00,00,00 रूपियाँको बजेट सार्वजनिक गर्नुभएको छ। बजेटको कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालुतर्फ 6,78,61,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, व्यवस्थातर्फ 2,07,97,00,00,000 र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ 3,86,71,00,00,000 रूपियाँ रहेको छ। वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेट मध्ये चालू खर्चमा समानीकरण अनुदान सहित 3,25,74,00,00,000 र पुँजीगततर्फ 60,97,00,00,000 रहेको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बिहोर्ने स्रोत मध्ये राजस्वबाट 10,24,90,00,00,000 र वैदेशिक अनुदानबाट 63,37,00,00,000 रूपियाँ बेहोरिने अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो। चालू पुँजीगत वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट बेहोर्दा न्यून हुने 5,59,30,00,00,000 रकम मध्ये वैदेशिक ऋणबाट 3,09,29,00,00,000 र आन्तरिक ऋणबाट 2,50,00,00,000 बेहोरिने अर्थमन्त्रीले बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष 2078-79 को बजेटलाई व्यावहारिक रूपबाट विश्वास गरेर हेर्ने भन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रूपमा हेरिएको प्रतिक्रिया दिएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा प्रस्तुत बजेटबाट कांग्रेसले सरकारले अपेक्षा गरे जस्तो एकैपटक अर्थतन्त्र उकालो लाग्ने र राजस्वको लक्ष्य पूरा हुन सक्ने विश्वासिलो आधार नभएको प्रारम्भिक प्रतिक्रिया दिएको छ। नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रूपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत बजेट तुलनात्मक रूपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो पोर्जी नेपाल टेलिकम को फोर्जी
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को फोर्जी
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को फोर्जी आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को फोर्जी
नेपाल टेलिकम राष्ट्रको संचार।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि 22 जनाको ज्यान गएको बताइएको छ। सो प्रदेशको अलीगढ जिल्लामा ती व्यक्ति मारिएका हुन्। उत्तर प्रदेशको सदरमुकाम लखनऊबाट करिब 416 किलोमिटर टाढा रहेको सो गाउँमा उक्त दुर्घटना भएको शनिबारका संचार माध्यमले जनाएका छन्। त्यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले सो विषाक्त रक्सीको सेवनबाट त्यहाँका 22 जनाको ज्यान गएको छ भने अरू केही अस्पताल भर्ना भएका छन्। भारतमा कोरोना संक्रमणको दरमा उल्लेख्य कमी आएको छ। लगातार केही दिन यता भारतमा दैनिक संक्रमित हुने संख्या 2,00,000 भन्दा कम्ती रहेको छ। भारतमा गत 24 घण्टामा 1,74,000 नयाँ संक्रमित थपिएका छन् भने 3,614 जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। भारतमा पछिल्लो समय 3 हप्तापछि संक्रमित हुने संख्यामा 50% कमी आएको जनाइएको छ। इराकको बसरामा गैराती भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल इराकसँग 6-2 पराजित भएको छ। इराकको बसरा स्थित अल फेहा अन्तर्राष्ट्रिय मैदानमा भएको मैत्रीपूर्ण खेलको 6 मिनटमा इराकले अग्रसरता लिएको थियो। त्यसको 1 मिनटमै इराकी खेलाड़ीको आत्मघाती गोलमा नेपालले बराबरी गरेको थियो। त्यसको 28 मिनटमा नेपाल 2-1 स्थितिमा पुग्यो। नेपाललाई 2 गोलमा रोक्दै इराकले लगातार 3 गोल थप्यो र पहिलो हाफ अगाडि 4-2 बनायो। दोस्रो हाफ नेपाल गोलको अवसरबाट चुक्दा इराकले अरू 2 गोल थपेर 6-2 खेल टुंगायो। बिहान 10 बजेको समाचार सकियो। 11 बजे अर्को समाचार प्रसारण हुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। हवस्त, नमस्ते।